नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। हरेक 10 वर्षमा फेरिन्छ हाम्रो शरीर, प्रेम के हुन्छ, कार्यालय समयमा बियर पिउँदा 80 लाख क्षतिपूर्ति, अन्तरिक्षमा पृथ्वीभन्दा अर्बौं गुणा धेरै पानी, चिच्या र विश्वकीर्तिमान, पुरुष र महिला मध्ये कसले छाड्छ धेरै वायु र किन उठ्छ रिस। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौँ एउटा अनुसन्धानको प्रसङ्ग। हरेक 10 वर्षमा फेरिन्छ हाम्रो शरीर, प्रेम के हुन्छ। तपाईँ हामी आज जुन शरीरसँग बाँचिरहेका छौँ आजको एक दशकपछि त्यो हामीसँग हुँदैन। यो सुन्दा अनौठो लाग्न सक्छ। उमेर अनुसार शरीरको बनावट तथा स्वास्थ्यमा अन्तर आए पनि आम मानिसले बुझ्ने कुरा के हो भने प्राण छौन्जेल मानिसको शरीर त आफूसँगै रहन्छ, तर विज्ञानले भने यसलाई गलत साबित गरिदिएको छ। वैज्ञानिकहरूका अनुसार हाम्रो शरीर हरेक 7 देखि 10 वर्षमा पूर्ण रूपमा नवीकरण हुन्छ, अर्थात् अहिले हामीसँग जुन शरीर छ आजको 10 वर्षपछि त्यो हुँदैन, नयाँ हुन्छ। वास्तवमा हाम्रो शरीरका अधिकांश कोशिकाहरूको आयु 7 देखि 10 वर्ष मात्रै हुन्छ। त्यसैले हरेक नयाँ दशकमा हामी नयाँ संस्करणमा अपग्रेड भइरहेका हुन्छौँ। वैज्ञानिकहरूका अनुसार मानव शरीर कुनै साधारण संरचना होइन, यो आफै मर्मत हुने जीवित मेसिन हो। यस क्रममा शरीरका पुराना कोशिकाहरू चुपचाप मर्छन् र नयाँ कोशिकाहरू उसै गरी जन्मिन्छन्। स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युटका वैज्ञानिक जोनास फ्रिजेन नेतृत्वको टोलीले परमाणु बम परीक्षणपछि वातावरणमा बाँकी रहेको कार्बन-14 आइसोटोप प्रयोग गरेर मानव कोशिकाको उमेर मापन गरेको छ। त्यसले शरीरका हरेक अङ्गहरू फरक फरक गतिमा रिन्यू भइरहने गरेको देखाएको छ। पेट र आन्द्रा त यति छिटो बदलिन्छन् कि केही दिनमै पुराना कोशिकाहरू इतिहास बन्छन्। छाला केही हप्तामै नयाँ हुन्छ, रगत 4 महिनामै फ्रेस स्टकमा पुग्छ। त्यसै गरी कलेजोका कोशिकाहरू केही 100 दिन बाँचेर फेरिन्छन् भने हड्डी पुरै बदलिन 6 देखि 7 वर्ष लाग्छ। यो सुन्दा हामीलाई लाग्छ कि हरेक वर्ष थोरै थोरै गरेर हामी नयाँ मान्छे बन्ने रहेछौँ, तर शरीरका सबै चिजहरू यसरी नवीकरण हुँदैनन्। शरीरका केही भाग जीवनभर उही रहन्छन्। आँखाको लेन्सका कोशिकाहरू जन्मेपछि फेरि कहिल्यै नयाँ बन्दैनन्। दिमागको सेरेब्रल कोर्टेक्सका धेरै न्युरोनहरू पनि वयस्क भएपछि बदलिँदैनन्। वैज्ञानिकहरूका अनुसार मानिसको चेतना, आत्मपहिचान र जीवनभरका सम्झनाहरू यिनै स्थायी न्युरोनहरूमा सुरक्षित हुन्छन्। त्यसैले शरीर बदलिँदा पनि तपाईँ आफूलाई म भनेर चिन्न छाड्नुहुन्न। यदि हाम्रो शरीर निरन्तर परिवर्तन भइरहेको हुन्छ भने हामीले कोही व्यक्तिलाई गर्ने प्रेम समान रहन्छ त? हामीले किन कुनै एक पार्टनरसँग मात्रै प्रेम गर्न सक्छौँ त? प्राचीन ग्रिक दार्शनिकले 1000 वर्ष अघि नै थिएसिसको जहाज भन्ने रहस्यमय रचनामा यही कुरा उठाएका थिए। जहाजका सबै भाग क्रमशः फेरिए भने के त्यो उही पुरानो जहाज रहन्छ त? यसलाई प्रेमको सन्दर्भसँग जोड्दा एउटा जिज्ञासा उठ्छ। तपाईँको पार्टनरको शरीर हरेक दशकमा नयाँ बन्दो रहेछ भने के तपाईँले उही व्यक्तिलाई नै माया गरिरहनु भएको हो त? वैज्ञानिकहरूको उत्तर झन अनौठो छ। उनीहरूका अनुसार प्रेम भनेको छाला तथा हड्डीसँग होइन, दिमागसँग सम्बन्धित छ। अक्सिटोसिन र डोपामिन जस्ता हार्मोनले भावना बलियो बनाउँछ। र दिमागको रिवार्ड सिस्टम सक्रिय हुन्छ। वैज्ञानिक परीक्षणले देखाएअनुसार प्रेममा परेका मानिसको दिमागले पुराना स्मरणहरूलाई झनै गहिरोसँग समातेर राख्छ। शरीर जति बदलिए पनि सम्झना र भावना भने उही रहन्छन्। त्यसैले विज्ञानको भाषामा भन्नुपर्दा हाम्रो शरीर हरेक 7-10 वर्षमा फुल अपडेट भए पनि प्रेम भन्ने चिज त्यस्तो चेतनासँग गाँसिएको हुन्छ जुन परिवर्तन हुँदैन। त्यसैले यदि तपाईँलाई कोही पुरानो प्रियजनले भेट हुँदा तिमी पहिलो जस्तो रहेनौ भनेर भन्यो भने तपाईँले मुस्कुराएर जवाफ दिन सक्नुहुन्छ, शरीर फेरिएको हो, प्रेम उही छ। विश्व परिवेशमा अब राख्दैछौँ एउटा रोचक प्रसङ्ग। कार्यालय समयमा बियर पिउँदा 80 लाख क्षतिपूर्ति। कार्यालय समयमा मदिरा सेवन गर्नु अशोभनीय तथा अमर्यादित काम मात्र होइन, यस्तो बानी बर्खास्तगीको कारण बन्न सक्छ। तर स्पेनको एक अदालतले चाहिँ कार्यालय समयमै बारम्बार रक्सी पिएका कारण समातिएका एकजना कामदारको पक्षमा फैसला गरेको छ। फैसला करिब 80 लाख नेपाली रुपैयाँ बराबर क्षतिपूर्ति समेत तोकियो। नाम नखुलाइएका विद्युत कम्पनीका ती कामदारले कार्यस्थलमा असामान्य व्यवहार देखाउन थालेपछि उनका हाकिमहरू सशंकित भएका थिए। त्यसपछि कम्पनीले उनको निगरानी गर्नका लागि एकजना व्यक्ति नै खटायो। केही दिनको निगरानीमा ती व्यक्तिको पोल खुल्यो। उनी कार्यालय समयमै बार तथा पार्किङ स्थलमा बियर पिउँदै गरेको अवस्थामा देखिए। एक दिन त उनले दिउँसोको विश्राम समयमा करिब 3 लिटर बियर पिएको रिपोर्ट जासुसले पेश गरे। कम्पनीका लागि कामको समयमा रक्सी पिउनु गम्भीर गल्ती त थियो नै, अझ ती कामदार कम्पनीको सवारी साधन चलाउने जिम्मेवारीमा थिए। यसो हुँदा त्यसरी कार्य समयमा मादक पदार्थ सेवन गरेका कारण ठूलो दुर्घटना निम्त्याउने जोखिम थियो। अन्ततः कार्य समयमा मादक पदार्थ सेवन गरेको आरोपमा कम्पनीले उनलाई जागिरबाट निकाल्ने निर्णय गर्यो। उनले भने आफ्नो बर्खास्तकी स्वीकार गरेनन् र आफूलाई गलत तरिकाले निकालिएको भन्दै कम्पनी विरुद्ध मुद्दा दायर गरे। अचम्म त के भयो भने मर्सियाको उच्च न्यायालयले उनै कामदारको पक्षमा फैसला गर्दै कम्पनीले उनलाई दिएको सजाय अत्यधिक भएको ठहर गर्यो र बर्खास्तीलाई अनुचित घोषणा गर्यो। अदालतले कामदारको गल्ती स्वीकार गरे पनि त्यसका लागि उनलाई दिएको सजाय धेरै कडा भएको निष्कर्ष निकाल्दै कम्पनीलाई 2 विकल्प दियो। त्यसमध्ये एउटा ती कामदारलाई पुनर्बहाली गर्ने र अर्को 47,000 युरो क्षतिपूर्ति प्रदान गर्ने। स्पेनको अदालतले यस्तो फैसला गर्दा विभिन्न आधारहरूमा टेकेको थियो। दिउँसोको लन्च ब्रेक प्राविधिक रूपमा कार्य समय नमानिने भएकोले त्यो समयमा गरिएको मदिरा सेवनलाई औपचारिक रूपमा कामसँग सम्बन्धित अनुशासनहीनता भन्न नमिल्ने अदालतको ठहर छ। साथै ती व्यक्तिले रक्सी पिउँदा उनको कार्य सम्पादनमा असर परेको वा उनले गाडी चलाउँदा कहिले कसैको ज्यान जोखिममा पारेको भन्ने प्रमाण समेत कम्पनीले अदालतमा पेश गर्न नसकेको अदालतको तर्क छ। अदालतको निर्णयमा अर्को महत्त्वपूर्ण पक्ष स्पेनी कानून पनि थियो, जसका अनुसार कहिलेकाहीँ हुने मदिरा सेवनका कारण मात्रै कसैलाई जागिरबाट निकाल्न पाइँदैन। यसका लागि नियमित सेवन गर्ने अर्थात् मादक पदार्थ सेवनको लत बसेको कुरा प्रमाणित हुनुपर्छ। निजी जासुसले केही पटक रक्सी सेवन गरेको देखेको कुरालाई लत भन्न नसकिने अदालतको ठहर छ। विश्व परिवेशमा अब राख्दैछौँ एउटा अनुसन्धानको प्रसङ्ग। अन्तरिक्षमा पृथ्वीभन्दा 1000 गुणा धेरै पानी। वैज्ञानिकहरूले अन्तरिक्षमा पानीले भरिएको अत्यन्तै विशाल बादल पत्ता लगाएका छन्। त्यो ग्यासयुक्त वस्तु अर्थात् कस्मिक क्लाउड पृथ्वीबाट करिब 12 अर्ब प्रकाश वर्ष टाढा रहेको बताइएको छ। रोचक त के छ भने त्यो ग्यासीय बादलमा रहेको पानीको मात्रा पृथ्वीका सबै महासागरहरूको कुल पानीभन्दा करिब 140 लाख करोड गुणा बढी रहेको अनुमान गरिएको छ। पानी त्यहाँ तरल रूपमा नभई अत्यन्त तातो अवस्थामा जलवाष्पको रूपमा रहेको छ। खगोलविदले शक्तिशाली अन्तरिक्ष पिण्डको अनुसन्धानका क्रममा त्यो पानीयुक्त बादल फेला पारे। क्वासर भनेको अत्यन्तै ऊर्जाशील आकाशीय वस्तु हो जसको केन्द्रमा विशाल ब्ल्याक होल रहन्छ। वैज्ञानिकहरूका अनुसार सो क्वासरको केन्द्रमा रहेको ब्ल्याक होल सूर्यभन्दा झन्डै 20 अर्ब गुणा भारी छ। यो खोज पहिलोपटक नासा र जेट प्रोपल्सन ल्याबोरेटोरीका वैज्ञानिकहरूले रेडियो टेलिस्कोप मार्फत गरेका थिए। उनीहरूले जेड स्पेस स्पेक्ट्रोमिटर जस्ता उपकरण प्रयोग गरेर त्यो क्षेत्रमा पानीको उपस्थितिको पुष्टि गरेका हुन्। ब्रह्माण्डको प्रारम्भिक समयको झलक अनुसार पानीको बादल ब्रह्माण्डको प्रारम्भिक समयमा बनेको मानिन्छ। त्यसबेला आकाश गङ्गाहरू विकासको प्रक्रियामा थिए र ब्ल्याक होलहरूले आफ्नो वरिपरिका ग्यासहरूलाई तीव्र रूपमा आकर्षित गरिरहेका थिए। यस अवस्थालाई वैज्ञानिकहरूले एक्टिभ ग्यालेक्टिक न्युक्लियस पनि भन्छन्। ब्ल्याक होल वरिपरि रहेको अत्यन्त तातो ग्यासीय क्षेत्रले पानीका अणुहरूलाई ठूलो मात्रामा उत्पादन गरेको देखिन्छ। यसले ब्रह्माण्डमा जटिल रासायनिक प्रक्रिया प्रारम्भिक समयदेखि नै सक्रिय रहेको प्रमाण दिन्छ। जीवनको सम्भावनाबारे नयाँ बहस अनुसार पानीलाई जीवनको आधार मानिन्छ। त्यसैले ब्रह्माण्डको यति प्रारम्भिक चरणमा यति ठूलो मात्रामा पानीको उपस्थिति हुनु वैज्ञानिकहरूका लागि आश्चर्यजनक छ। यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ कि जीवनको सुरुवात हामीले सोचेभन्दा धेरै पहिले नै सम्भव थियो त। साथै यो खोजले पानी जस्ता जीवनका लागि आवश्यक तत्त्वहरू ब्रह्माण्डभरि फैलिएका हुन सक्ने र त्यो केवल हाम्रो सौर्यमण्डलमा सीमित नरहेको समेत देखाएको छ। यसले भविष्यमा अन्य ग्रह वा आकाशीय प्रणालीहरूमा जीवनको सम्भावना खोज्ने अनुसन्धानलाई थप बल दिने विश्वास गरिएको छ। वैज्ञानिकहरूका अनुसार यस्तो प्रकारको अध्ययनले ब्रह्माण्डको रासायनिक विकासक्रम अर्थात् केमिकल इभोल्युसन बुझ्न मद्दत गर्छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौँ एउटा मिठो गीतबाट।
एउटा सपना छ तिमीलाई माया गर्ने, तिम्रै भएर जिउने। एउटा सपना छ तिमीलाई माया गर्ने, तिम्रै भएर छैन, गुमाउने डर छैन, हेरिरहन पाऊँ माया गरिरहन पाऊँ, हेरिरहन पाऊँ माया गरिरहन पाऊँ। भेटै नहुँदा नि खुसी हुन्छन्, बोली सुने मात्रै पुग्छ। भेटै नहुँदा नि खुसी हुन्छ मन, बोली सुने मात्रै पुग्छ। दुःख पीडा मनको सारा एकै शब्दले धोइदिन्छ। खै कस्तो कस्तो आभास उसको माया, एउटा बहाना छ यति लामो बाटो हिँडे, सम्झेर माउँदै जिउने। पाउनु पर्ने चाह छैन, गुमाउने डर छैन, हेरिरहन पाउँ माया गरिरहन पाउँ, हेरिरहन पाउँ माया गरिरहन पाउँ, हेरिरहन पाउँ माया गरिरहन पाउँ, हेरिरहन पाउँ माया गरिरहन। हेर सिर सिर हावामा, हेर मायाको भाकामा, तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा। हेर सिर सिर हावामा, हेर मायाको भाकामा, तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा। हेर सिर सिर हावामा, हेर मायाको भाकामा, तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पाखामा। एउटा सपना छ तिमीलाई माया गर्ने, तिम्रै भएर जिउने। एउटा सपना छ तिमीलाई माया गर्ने, तिम्रै भएर छैन, गुमाउने डर छैन,
यो मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ रेडियो नेपालको कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग अबको प्रसङ्ग रोचक रहेको छ चिच्या र विश्व कीर्तिमान एकजना नाइजेरियाली युवती फेभर ओगेजी एनीले लगातार 70 दिनसम्म आवाज निकालेर 10,70,000 गनेर विश्व कीर्तिमान कायम गरेकी छन् विश्वभरका अनौठा कीर्तिमानका लागि चिनिने गिनिज बुकमा कहिलेकाहीँ निकै अचम्मका कीर्तिमानहरू दर्ता हुन्छन् त्यसमध्ये नाइजेरियाली युवती फेभर ओगेजी एनीले बनाएको नयाँ कीर्तिमानलाई सबैभन्दा अनौठो र कठिन मध्येको एक मानिएको छ एनीले लगातार 70 दिनसम्म आवाज निकालेर अङ्कको गिन्ती गर्दै 10,70,000 पुगिन् र विश्व कीर्तिमान कायम गरिन् घरभित्रै बसेर उनले त्यो काम सन् 2025 अक्टोबर 8 सुरु गरेर लगातार अभ्यासपछि पूरा गरेकी हुन् ठुलो स्वरमा बोलेर अङ्कको गणना गर्नु सामान्य काम जस्तो लाग्न सक्छ तर दिनमा करिब 14 अनि लगातार 70 दिनसम्म एउटै काम दोहोऱ्याउँदै गर्नु सजिलो कुरा भने होइन यस्तो पट्यार लाग्दो कामले धेरैलाई थकित वा मानसिक रूपमा दबावमा पार्न सक्छ तर फेभरका अनुसार उनलाई गन्ने कामप्रतिको रुचि र नयाँ कीर्तिमान बनाउने दृढ इच्छाले निरन्तर अघि बढ्न प्रेरित गरिरह्यो उनले भनेकी छन् साँच्चै भन्नुपर्दा यो निकै कठिन थियो तर गन्ने कामप्रतिको मेरो लगावले मलाई अघि बढाइरह्यो मेरो टिमले निरन्तर साथ दियो र हौस्यायो त्यसैले चुनौतीपूर्ण भए पनि यो यात्रा रमाइलो बन्यो फेभरले आफ्नो दैनिक गणनाको प्रक्रिया युट्युबमा लाइभ स्ट्रिम गर्दै गइन् लाइभ हेर्ने दर्शकहरूको हौसला र समर्थनले पनि उनलाई थप ऊर्जा दियो अन्ततः उनले December 26 अङ्कको गिन्ती 10,70,000 लक्ष्य पुरा गरिन् त्योसँगै उनले 18 पुरानो रेकर्ड पनि तोडिन् यसअघि यसरी आवाज निकालेर अङ्क गणना गर्ने कीर्तिमान 10,00,000 थियो तर फेभरले भने 10,70,000 गनेर नयाँ रेकर्ड कायम गरिन् रेकर्ड पुरा भएको अन्तिम क्षण सम्झँदै उनले भनेकी छन् अन्तिम दिन निकै भावुक थियो अन्तिम सङ्ख्या उच्चारण गर्दा एकैसाथ राहत र खुसीको अनुभूति भयो त्यो क्षण असाधारण थियो किनकि मैले केही अनौठो र अद्वितीय उपलब्धि हासिल गरेकी थिए जीवनमा केही फरक र असाधारण गर्ने चाहनाले आफूलाई त्यो चुनौती लिन प्रेरित गरेको उनले बताएकी छिन् विश्व परिवेशमा अब राख्दैछौ अर्को एउटा अनुसन्धानको प्रसङ्ग पुरुष र महिला मध्ये कसले छाड्छ धेरै वायु महिला हुन् या पुरुष सबैले पेटमा बनेको ग्यास मलद्वारबाट छाड्नु सामान्य जैविक प्रक्रिया हो तर यी दुई मध्ये कसले धेरै अपान वायु छाड्छन् होला अनि कसको वायु बढी दुर्गन्धित हुन्छ होला एक वैज्ञानिक अध्ययनले यसबारे रोचक खुलासा गरेको छ वासिङटन पोस्टले गरेको एक अनुसन्धान अनुसार पुरुषहरूले बढी मात्रामा वायु निकाल्छन् तर महिलाहरूको वायु चाहिँ अधिक दुर्गन्धित हुन्छ महिलाहरूको पादमा हाइड्रोजन सल्फाइडको मात्रा बढी हुने भएकोले त्यसको गन्ध धेरै कडा हुने निष्कर्ष वैज्ञानिकहरूको रहेको छ हाम्रो शरीरमा दैनिक रूपमा खाना पच्ने प्रक्रिया चलिरहन्छ पेट र आन्द्रामा रहेका ब्याक्टेरियाले खानालाई टुक्र्याउने काम गर्छन् यस प्रक्रियामा ग्यास उत्पन्न हुन्छ अधिकांश ग्यास गन्धरहित हुन्छन् जस्तै नाइट्रोजन कार्बन डाइअक्साइड अक्सिजन र हाइड्रोजन तर केही ग्यासमा सल्फर हुन्छ जसले दुर्गन्ध पैदा गर्छ सबैभन्दा मुख्य दुर्गन्धयुक्त ग्यास हाइड्रोजन सल्फाइड हो जसले कुहिएको अण्डा जस्तो गन्ध उत्पन्न गर्छ औसतमा एकजना मानिसले दिनमा 10-23 अपान वायु छाड्दछ यसमा हरेक पटक थोरै थोरै मात्रामा ग्यास निस्किन्छ तर हरेक ग्यासको गन्ध र मात्रा चाहिँ फरक फरक हुन सक्छ ग्यासको गन्ध तथा मात्रा हामीले खाएको खानेकुरा आन्द्रामा रहेका ब्याक्टेरिया र शरीरको बनावटमा निर्भर गर्छ वैज्ञानिकहरूका अनुसार हाइड्रोजन सल्फाइड थोरै मात्रामा शरीरका लागि फाइदाजनक पनि हुन सक्छ केही अध्ययनहरूका अनुसार यो ग्यासले रगतका नसाहरूलाई आराम दिन तथा शरीरमा इन्फ्लामेसन कम गर्न मद्दत गर्छ तर धेरै मात्रामा हुँदा यसले दुर्गन्ध पैदा गर्छ वायुको लैङ्गिक भेद छुट्याउने रोचक अध्ययन अनुसार अमेरिकाको मिनियापोलिस भेटरान हस्पिटलका डाक्टर माइकल लेभिटले यस विषयमा अनुसन्धान गरेका थिए उनलाई किङ अफ फार्ट्स अर्थात् पादका राजा पनि भनिन्छ उनलाई यसो भन्नुको खास कारण चाहिँ उनले पादका विषयमा धेरै अध्ययन गरेका छन् उनको यस अध्ययनमा महिला र पुरुष गरी 16 स्वस्थ व्यक्तिहरूलाई सहभागी गराइएको थियो त्यस क्रममा ती मानिसहरूलाई पेटमा धेरै ग्यास बनाउने गेडागुडीका साथै पेटको चाल बढाएर धेरै ग्यास पैदा गर्ने ल्याक्सेटिभ औषधि खुवाइयो त्यसपछि उनीहरूको मलद्वारमा रेक्टल ट्युब नामक एउटा विशेष प्रणाली जडान गरियो जसले ग्यासलाई एउटा झोलमा सङ्कलन गर्थ्यो यसरी ती मानिसले छोडेको सम्पूर्ण अपान वायु सङ्कलन गरियो त्यसरी सङ्कलन गरिएका ग्यासका नमुनामा हाइड्रोजन सल्फाइडको मात्रा मापन गरियो अनि दुईजना जाँचकर्तालाई हरेक ग्यास सुँगेर मूल्याङ्कन गर्न लगाइयो
जाँचकर्ताले ती ग्यासका नमुनालाई त्यसको गन्धको आधारमा 0-8 स्केल दिए, जसबाट प्राप्त नतिजा आश्चर्यजनक थियो। वास्तवमा महिलाहरूको ग्यासमा हाइड्रोजन सल्फाइडको मात्रा पुरुषहरूको तुलनामा निकै बढी पाइयो। सुँघेर जाँच गर्नेहरूले महिलाहरूको ग्यासलाई बढी दुर्गन्धयुक्त र तीखो गन्ध भएको बताए। यसको अर्थ महिलाहरूको ग्यास पुरुषको तुलनामा बढी दुर्गन्धित हुन्छ। पुरुषहरूको ग्यासमा के विशेषता हुन्छ त? अध्ययनमा अर्को महत्त्वपूर्ण कुरा पनि देखियो, त्यो के भने पुरुषहरूले बढी मात्रामा ग्यास निकाल्छन्। प्रत्येक पटक ग्यास निस्कदा पुरुषहरूको ग्यासको मात्रा महिलाहरूको भन्दा बढी थियो, झन्डै आधा कप जति। यसको अर्थ के हो भने महिलाहरूको ग्यासमा दुर्गन्ध पैदा गर्ने तत्त्वहरू बढी मात्रामा हुन्छन्, तर पुरुषहरूमा चाहिँ ग्यासको मात्रा नै बढी हुने भएकोले दुर्गन्ध कम महसुस हुन्छ। महिलाहरूमा हाइड्रोजन सल्फाइड किन बढी हुन्छ? वैज्ञानिकहरूका अनुसार महिलाको वायुमा हाइड्रोजन सल्फाइडको मात्रा बढी हुनुमा आन्द्रामा रहेका ब्याक्टेरिया, हार्मोन र खानपानको बानी प्रमुख कारण हुन सक्छ। महिलाहरूको शरीरमा हुने कतिपय ब्याक्टेरियाले सल्फरयुक्त पदार्थहरूलाई बढी सजिलैसँग टुक्र्याउन सक्छन्। साथै महिलाहरूले तरकारी वा प्रोटिनयुक्त खाना जस्ता केही खाद्य पदार्थहरू फरक तरिकाले पचाउने गरेको पनि कतिपय अध्ययनहरूमा देखिएको छ। तर यस्तो अन्तर हरेक व्यक्तिहरूमा फरक फरक हुन सक्छ, त्यसैले खानपानको प्रभाव नै सबैभन्दा ठूलो हुन्छ। अर्थात् ब्रोकाउली, गेडागुडी, अन्डा वा मासु बढी खाँदा वायुको गन्ध बढ्न सक्छ। हवाई जहाजमा किन बढी पाद आउँछ? यस विषयमा पनि रोचक खुलासा भएको छ। हवाई जहाज उचाइमा पुग्दा हावाको दबाव कम हुन्छ, यसले आन्द्रामा पहिल्यैबाट रहेको ग्यासलाई फैलाउँछ र बाहिर निकाल्छ। सोही कारणले उडानका बेला धेरै मानिसहरूले बढी ग्यास भएको महसुस गर्छन् वा असहज अनुभव गर्छन्। यो कुनै रोग होइन, केवल भौतिक विज्ञानको नियमको परिणाम हो। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौँ। यो स्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको प्रसङ्ग रहेको छ। किन उठ्छ रिस? रिस किन उठ्छ? जब चाहेको जस्तो हुँदैन तब उठ्छ। यो एक स्वाभाविक प्रक्रिया हो जसले तनाव, कुण्ठा वा असहज परिस्थितिप्रति प्रतिक्रिया व्यक्त गर्छ। तर बिना कारण सानातिना कुरामा बारम्बार रिस उठ्छ भने एकपटक कतै केही समस्या त होइन भनेर विचार गर्नुपर्ने पनि हुन्छ। यो सामान्य व्यवहारभन्दा बाहिरको कुरा हुनसक्छ। के कारण हुनसक्छ त? तनाव र चिन्ताको कारणले पनि हुनसक्छ। दीर्घकालीन तनाव जस्तै कामको दबाव, आर्थिक समस्या वा पारिवारिक तनावले रिसको सीमा बढी हुन्छ। एन्जाइटी डिसअर्डर भएका व्यक्तिहरूमा सानातिना कुरामा रिस उठ्ने सम्भावना बढी हुन्छ। त्यसै गरी डिप्रेसनले चिडचिडापन र रिसलाई ट्रिगर गर्न सक्छ। विशेष गरी पुरुषहरूमा यसको लक्षण रिसको रूपमा देखिन सक्छ। नेपालमा मानसिक स्वास्थ्यप्रति कम जागरूकताले यस्ता समस्याहरूलाई पहिचान गर्न गाह्रो हुन्छ। त्यस्तै नार्सिस्टिक पर्सनालिटी डिसअर्डर भएकाहरूमा पनि आत्मसम्मानमा कमी वा आलोचनाले रिस उत्पन्न गर्छ। विगतको दुःखदायी घटना जस्तै हिंसा, दुर्घटना वा पोस्ट्र्याक्टिक स्ट्रेस डिसअर्डरले सानातिना कुरामा रिस उठ्न सक्छ। कुनै कारणवश मस्तिष्कको अगाडिको भागमा चोट लागेमा भावनात्मक नियन्त्रण कमजोर हुन्छ, जसले रिसको आवेगलाई बढाउँछ। निद्राको कमीले पनि रिस उठ्न सक्छ। पर्याप्त निद्रा नपुग्दा मस्तिष्कको भावनात्मक नियन्त्रण कमजोर हुन्छ। रात्रिकालीन ड्युटी वा अनियमित निद्राले रिसको भावना बढाउँछ। निद्राको कमीले निद्रालाई नियन्त्रण गर्ने मेलाटोनिन हार्मोन र कार्टिसोल तनाव हार्मोनको असन्तुलन हुन्छ, जसले चिडचिडापन गराई आवेग बढाउँछ। त्यसै गरी अस्वस्थ खानपान, मदिरा र धुम्रपानले पनि रिसलाई बढाउँछ। बजारिया खानेकुरा, चिनी र क्याफिनको अत्यधिक सेवनले पनि मुडमा उतार चढाव ल्याउँछ। यसले मस्तिष्कको रसायनलाई प्रभावित गर्छ, जसले रिसको आवेग बढाउँछ। त्यसै गरी विशेष गरी सहरी क्षेत्रमा कामको बोझ, ट्राफिक र आर्थिक दबावले दिमागले अनावश्यक भार ठान्दा मुड खराब बनाउन सक्छ। कुनै समस्या पर्दा पुरुषहरू रोएर भन्दा रिसलाई भावनात्मक अभिव्यक्तिको रूपमा प्रयोग गर्छन्। त्यसै गरी नेपाली समाजमा रिसलाई प्रायः कमजोरी वा नियन्त्रणको कमीको रूपमा हेरिन्छ, तर यो स्वाभाविक भावना हो। त्यस्तै संयुक्त परिवारमा अन्तरपुस्ता द्वन्द्व वा जिम्मेवारीको दबावले पनि रिस निम्त्याउन सक्छ। त्यसै गरी आर्थिक दबावले पनि रिस उठ्न सक्छ। नेपालमा बेरोजगारी, गरिबी र महँगीले मानसिक तनाव बढाउँछ, जसले विनाशित्ती रिस उठ्न सक्छ। कतिपयलाई सामाजिक सञ्जालमा अरूको जीवनशैलीसँग तुलना गर्दा हीनता बोध र रिस उत्पन्न हुन सक्छ। त्यसै गरी हार्मोनल असन्तुलनले पनि रिस निम्त्याउन सक्छ। थाइराइड समस्या भएमा पनि अनावश्यक रिस उठ्न सक्छ। थाइराइडको स्तर बढेमा हाइपर थाइरोइडिजम हुन सक्छ, जसले तनाव हर्मोन कोर्टिसोलको मात्रा बढाएर चिडचिडापन र रिसको भावना बिना कारण बढाउन सक्छ। महिनावारी वा हर्मोनल परिवर्तनले पनि रिस उठ्न सक्छ। महिलाहरूमा प्री मेन्सुरल सिन्ड्रोम वा मेनोपजको समयमा इस्ट्रोजेन र प्रोजेस्टेरोनको उतार चढावले पनि रिस उठ्न सक्छ। कुनै कारणवश मस्तिष्कमा सेरोटोनिन डोपामिन जस्ता हर्मोन उत्पादनको कमीले मूडमा अस्थिरता ल्याउँछ। पार्किन्सन्स र अल्जाइमर जस्ता रोगले रिसको व्यवहारलाई प्रभावित गर्छ। यसबाहेक रक्तचाप र मधुमेहले रगतमा चिनीको स्तर सन्तुलन भएन भने पनि चिडचिडापन र रिस उत्पन्न गराउन सक्छ। रिसले पार्ने प्रभावमा यसको प्रभाव मानसिक, सामाजिक, शारीरिक र कार्यक्षमतामा देखिन सक्छ। शारीरिकमा उच्च रक्तचाप, हृदय रोग, टाउको दुखाइ, पाचन समस्या, मानसिकमा चिन्ता, डिप्रेसन र आत्मसम्मानमा कमी हुन सक्छ। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौँ। तपाईँहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।
खुसी सबै सँग लिलानु यादहरूमै बाँचौँला, कहानी यो अधुरै साँचौँला, किन माया बस्छ आफै दुख्नलाई, आफै दुख्नलाई लाग्छ बेर कति यो घाउ सुख्नलाई, मै गाली गाए मै ढली गाए नि, एक्लै भए नि, सम्झाइरहलन् म कहाँ जाउँला तिमीबाट टाढा, समीपै हुन्छु झनै म गाढा, सित झैँ हराई तिमी हुँदा संसारै हारी, मनै त हो नि सके सम्झाउँला, नसके आधायो मुटुली जाउँला, मै गाली गाए मै ढली गाए नि, एक्लै भए Thank you. आफै दुख्नलाई किन माया बस आफै दुख्नलाई